कार्यक्रम मसिएको कथाको पर्खाइमा रहनुभएका सम्पूर्ण प्रिय श्रोतावृन्दमा म पौलस हार्दिक न्यानो अभिवादनका साथ स्वागत भन्दछु तपाईँलाई कार्यक्रम मसिहको कथामा। कार्यक्रम मसिएको कथा ईसा मसिहको जीवनीको एउटा घटनाको क्रम हो, जसलाई तपाईँले धर्मशास्त्र पवित्र बाइबलको चारवटा सुसमाचारहरूमा तपाईँले पढ्न सक्नुहुनेछ, आफै अध्ययन गर्न सक्नुहुनेछ। र त्यो आजभन्दा 2000 पुरानो इतिहासलाई अहिले हामीले एउटा नाटकीय प्रस्तुतिबाट जीवन्त पार्ने कोसिस मात्रै गरेका हौँ। यद्यपि ईसा मसीह आज खरबौँ मानिसहरूको जीवनमा जिउँदै हुनुहुन्छ, उहाँ मानिसहरूको जीवनलाई परिवर्तन गर्दै हुनुहुन्छ। को हुनुहुन्छ त त्यस्ता महान ईसा मसीह? यी आउने एपिसोडहरूले तपाईँलाई बताउने नै छन्। आज तपाईँ र म सँगै सुन्नेछौँ कार्यक्रम मसीहको कथाको 37 भाग। यसका कुनै पनि जिज्ञासा प्रतिक्रिया भएमा तपाईँले हामीलाई यस कार्यक्रमको अन्त्यतिर बताउने ठेगाना टिपेर हामीलाई पत्रचार गर्न सक्नुहुनेछ। अहिले भने आउनुहोस्, तपाईँ र म सँगै बसेर सुनौँ कार्यक्रम मसीहको कथा 37 भाग।
येशूले धन सम्पत्तिको बारेमा कथा भन्दै गर्नुभएको ठाउँबाट हाम्रो कथा सुरु हुन्छ। ती दिनहरूमा धेरै जसो मानिसहरूले धनी हुनु उचित हो र हुनुपर्छ भन्ने विचार गर्थे। येशूले सम्पत्तिको बारेमा यस्तो विचारहरू लिनु मूर्खता हो भनेर सिकाउन एउटा कथा भन्नुभयो। भाग 37।
एउटा धनी मानिस थियो जो बहुमूल्य वस्त्र र मिहिन मलमल लगाएर दिनहुँ मोज मजामा बस्दथ्यो। उसको ढोकामा लाजरस नाउँको एउटा गरिब मानिस बस्दथ्यो। त्यो घाउै घाउले भरिएको थियो। त्यस धनी मानिसको टेबलबाट झरेका टुक्रा टुक्री खाएर लाजरसले आफ्नो पेट भर्ने इच्छा गर्थ्यो। कुकुरहरूले पनि आएर त्यसका घाउहरू चाट्थे। त्यो गरिब मानिस मर्यो र स्वर्गदूतहरूले त्यसलाई लगेर अब्राहमको साथमा राखे। त्यो धनी मानिस पनि मर्यो र गाडियो। नरकमा कठोर कष्ट भोगिरहेको बेला उसले नजर उठाएर हेऱ्यो, लाजरसलाई देख्यो अनि उसले कराएर भन्यो, हे पिता अब्राहम, म माथि दया गरेर लाजरसलाई पठाइदिनुहोस् र त्यसले आफ्नो औँलाको टुप्पो पानीमा चोपेर मेरो जिब्रोलाई शीतल पारिदियोस्, किनकि म यस ज्वालामा भयङ्कर वेदना पाइरहेको छु। तर अब्राहमले भने, छोरो, याद गर, तैँले आफ्नो जीवनकालमा असल असल कुराहरू भोग गरिस् र त्यसै गरी लाजरसले दुःखै दुःख भोग्यो, त्यो अब यहाँ आराममा छ र त चाहिँ कष्टमा छस्। यी सबै कुरा बाहेक यहाँबाट त कहाँ पारी जान खोज्नेहरू जान नसकुन् र त्यहाँबाट यहाँ हामी कहाँ वारी आउन पनि नसकुन् भनेर हामीहरू र तिमीहरूका बिचमा एउटा अति गहिरो खाडल छ। उसले भन्यो, पिता अब्राहम, यसै कारण म तपाईँलाई बिन्ती गर्दछु, तपाईँले त्यसलाई मेरो बुबाको घरमा पठाइदिनुहोस्, किनभने मेरो 5 भाइ छन् र त्यसले तिनीहरूलाई चेतावनी दियोस्, नत्र त तिनीहरू पनि यस कष्टको ठाउँमा आउलान्। तर अब्राहमले भने, तिनीहरूका साथमा मोसा र अगमवक्ताहरूका पुस्तक छन्, तिनीहरूले ती सुनुन्। तर उसले भन्यो, होइन पिता अब्राहम, यदि मरेकाहरूबाट कोही एकजना तिनीहरूका गयो भने त तिनीहरूले पश्चाताप गर्नेछन्। अब्राहमले उसलाई भने, मोसा र अगमवक्ताहरूका कुरा तिनीहरूले सुन्दैनन् भने मृतकहरूबाट कोही जीवित भए पनि तिनीहरूले विश्वास गर्ने छैनन्।
मैले मर्ने बारेमा कहिले विचार गरेको छैन, के कथाले साँच्चै नै मरेका मानिसहरूलाई के हुन्छ भन्ने बताएको हो
कमल? आजका दिनहरूमा मानिसहरूले मृत्युको बारेमा विचार पनि गर्न चाहँदैनन्। येशूले भन्नुभएको कथामा विद्वानहरूले वर्षौँदेखि विवाद गर्दै आइरहेका छन्। कसैले भन्छन् यस्तै नै हो र अरूले भन्छन् कि येशूले त मानिसहरूलाई बुझाउन त्यही प्रचलित लोककथा भन्नुभएको थियो, उदाहरणको रूपमा प्रयोग गर्नुभएको थियो। लाजरसले यो जीवनमा धेरै कष्ट सहेका थिए, यद्यपि उनी परमेश्वरको दृष्टिमा साँच्चै नै असल मानिस थिए। धनी मानिस यो जीवनमा एकदम आशिषित देखिन्थे, तर उनी परमेश्वरको दण्डमा परे। तिमीले भन्न सक्छौ कि येशूले यो स्पष्ट पार्नुहुन्छ कि मानिसहरू आफूले जे चाहन्छन् त्यही गर्छन्। यदि पत्यार लाग्ने कुरा जस्तै कोही मरेको मानिस फेरि बिउँथ्यो भने उनीहरूले परमेश्वरलाई पछ्याउँछु भन्न पनि सक्छन्। तर प्रभुले भन्नुहुन्छ, यदि उनीहरूले परमेश्वरको वचन सुन्दैनन् भने अरू कुनै कुराले पनि उनीहरूलाई निश्चयता दिन सक्दैन। येशूका शिक्षाहरूले हामीलाई बुझ्नको लागि चाहिने भन्दा बढी कुरा दिन्छ। हामीले स्पष्ट नभएका कुराहरूलाई अनुमान गरेर पत्ता लगाउने प्रयास गर्नु पर्दैन। येशू यरुसलेमतिर जाँदै गर्नुहुँदा उहाँले आफ्नो पछि लागेको भिडलाई कतिपटक भन्नुभयो, कतिपटक आफ्ना चेलाहरूलाई छुट्टै भन्नुभयो। अब उहाँले आफ्ना चेलाहरूलाई केही निर्देशनहरू दिनुहुन्छ।
पाप गर्न लाउने परीक्षाहरू निश्चय आउँछन्, तर धिक्कार त्यस मानिसलाई जसद्वारा ती आउँछन्। जुन मानिसले यी सानाहरूमध्ये एउटालाई पाप गर्न लाउँछ, त्यसको गलामा एउटा जाँतो झुन्डाएर त्यसलाई समुद्रमा फालिदिनु त्यसको निम्ति बेस हुनेछ। तिम्रो भाइले अपराध गर्यो भने त्यसलाई हप्काऊ, र त्यसले पछुतो गर्यो भने तिमीले त्यसलाई क्षमा गर। यदि तिम्रो भाइले दिनमा 7 पल्ट तिम्रो विरुद्धमा अपराध गर्यो र 7 पल्ट तिमी कहाँ फर्केर आएर म पछुतो गर्छु भन्यो भने तिमीले त्यसलाई क्षमा गर्नु।
चेलाहरूले अरूलाई क्षमा गर्ने कुरामा घरिघरि असक्षम भएको कुरालाई थाहा गरे। एकजना चेलाले भने, प्रभु हाम्रो विश्वास बढाइदिनुहोस्।
तिमीहरूमा रायोको दाना जति पनि विश्वास भएदेखि तिमीहरूले यस रुखलाई त उखेलिएर समुद्रमा जा भन्यो भने त्यसले मान्नेछ।
प्रभुले चेलाहरूलाई थोरै भन्दा थोरै विश्वास परमेश्वरमा भयो भने ठूलो परिणाम निस्कन्छ भन्ने कुरा बुझाउनको लागि यो भन्नुभयो। उहाँले रायोको गेडाको उदाहरण प्रयोग गर्नुभएको थियो होला, किनकि यसको गेडा एकदम सानो हुन्थ्यो र पछि यो ठूलो झाडी हुन्थ्यो, जुन झाडी रुख जस्तै ठुलो हुन्थ्यो। विश्वास सानोबाट सुरु हुन्छ, तर विश्वासको प्रक्रिया चाहिँ वृद्धि हुँदै जानु हो। परमेश्वरलाई सेवा पुर्याउने हाम्रो धारणा पनि महत्त्वपूर्ण छ। परमेश्वरको सेवकहरूमा हुनुपर्ने उचित प्रकारको धारणाको बारेमा पनि बताउनुभयो। परमेश्वरलाई सेवा गर्नु भनेको एउटा मौका पनि हो भनेर बुझ्नुपर्छ।
तिमीहरूमध्ये कसैको नोकर खेत जोतेर आयो भने तिमीले त्यस नोकरलाई आएर खान बस भन्छौ र? के तिमीले त्यसलाई बरु यसो भन्ने छैनौ र? मेरो निम्ति खाना तयार गर र पटुका कस, र मैले खाइपिई नसकेसम्म मेरो सेवा टहल गर, त्यसपछि तैँले खानपान गर। आफूले अराए अनुसारको काम गरेकोमा के उसले त्यस नोकरलाई धन्यवाद दिन्छ र? त्यसरी नै तिमीहरूलाई अराएका सबै काम पुरा गरेपछि तिमीहरूले पनि यसो भन्नु, हामी नालायक दास हौ, हामीले त हाम्रो कर्तव्य मात्र पालन गरेका छौँ।
येशु र उहाँका साथीहरू यरुसलेमको यात्रामा सामरिया र गालिलको सिमाना हुँदै अगाडि बढिरहनुभयो। येशु एउटा गाउँमा प्रवेश गर्नुहुँदा 10 जना कुष्ठरोगीहरू उहाँ कहाँ आए।
कमल, तिमीलाई थाहा होला कुष्ठरोगीहरूलाई त्यो समाजले अछुत मान्थ्यो। उनीहरूको रोग सरुवा रोग थियो। सबैजना डराउँथे। कुष्ठरोगीहरू भिडदेखि अलग रहनु पर्थ्यो र भिड पनि रोगीहरूको नजिक जाँदैनथ्यो। कुष्ठरोगीहरू कराए, येशु गुरुज्यू हामीमाथि दया गर्नुहोस्,
जाओ आफैलाई पुजारी कहाँ गएर देखाओ।
कुष्ठरोगीहरू तुरन्तै जान थाले र उनीहरू जाँदै गर्दा उनीहरूको रोग निको भयो। एकजनाले आफू निको भएको देखेर फरक्क फर्क्यो र परमेश्वरको प्रशंसा गर्दै र धन्यवाद दिँदै येशु कहाँ गयो। त्यो सामरी मानिस भुइँमा पसारिएर येशुको पाउँमा पर्यो र उहाँलाई धन्यवाद दियो।
के निको भएका 10 जना होइनन् र? अरू 9 जना कहाँ छन्? परमेश्वरको प्रशंसा गर्न यो विदेशी बाहेक अरू कोही फर्केर आएन? उठ र आफ्नो बाटो लाग, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ।
कमल, तिमीले ख्याल गर्यौ, येशुले फेरि पनि सामरीलाई आफ्नो कथामा प्रयोग गर्नुभयो। यो सामरी त कुष्ठरोगी थियो जसले परमेश्वरलाई धन्यवाद दियो। फरिसीहरूले यो ख्याल गरे जस्तो देखिँदैन थियो। बरु समूहमा भएको एकजना फरिसीले उहाँलाई परमेश्वरको राज्य कहिले आउँछ भनी सोधे।
परमेश्वरको राज्य देखिने गरी आउँदैन, न त मानिसहरूले भन्नेछन् हेर यहाँ छ अथवा त्यहाँ छ, किनभने हेर परमेश्वरको राज्य तिमीहरूकै बीचमा छ।
परमेश्वरको राज्य तिमीहरूकै बीचमा छ भन्ने कुरा सुन्दा ती मानिसहरूलाई अनौठो लाग्यो, जसले सांसारिक राज्यको स्थापना गर्न आउने मसीहको आशा राखेका थिए। दासको स्वरमा सुन्नुभयो यो एउटा मिठो गीत, म एउटा झरेको पात जस्तै एल्बमको शीर्ष गीत पनि हो। चाहे त्यो धनी मानिस वा त्यो गरिब लाजरस वा ती कुष्ठरोगीहरू जसलाई यो समयमा जहाँ अस्पताल र औषधिहरू थिएनन्, केवल यीशुले मात्र उनीहरूको जीवनको गन्तव्य जान्नुहुन्थ्यो। यीशु आज पनि पवित्र आत्माद्वारा मानिसहरू मार्फत भ्रमण गरिरहनु भएको छ, मानिसहरूका माझमा बास गरिरहनु भएको छ। कतिजना त्यही धनी मानिस जस्तो खानपिन र मौज मस्तीमा जीवन बिताइरहेका छन्। आज पनि खाइसार कि लाइसार, मरेपछि लम्पसार जस्तो छाडा र व्यवस्थाको जीवन बिताउँछन्। तर यीशुले भन्नुभयो, न्यायको दिनमा हरेकले आफ्नो काम अनुसारको फल भोग्नेछ। कति समयमा त हामी त्यस्तो व्यवहार गर्दछौँ कि 10 जनामध्ये 9 कुष्ठरोगीहरू आफ्नो रोग निको पार्ने यीशुलाई धन्यवाद दिन फर्किएनन् र तिनीहरू यीशुको नजिक कहिले पनि आएनन्, केवल एउटा मात्र आयो। श्रोता मित्र, एकैछिन आफैलाई भलाइ गर्ने मानिसहरूको मनमा नै सूची बनाउनुहोस् त। कति धेरै मानिसहरूले तपाईँलाई भलाइ गरेका छन्, कति धेरै दाजुभाइ दिदीबहिनी बुवा आमा इष्टमित्रहरू हुनुहुन्छ जसले मलाई भलाइ गर्नुभएको छ, जसले हामी सबैको निम्ति भलाइ गर्ने मानिसहरू सूची बनाउन थाल्यौँ भने प्रशस्तै भेटाउनेछौँ। अब उनीहरूप्रति हामी धन्यवादी बनाऊ, हामीलाई त्यो धनी मानिस जस्तो नरकमा छटपटाउन नपरोस् भने उद्धार गर्न परमेश्वरले यीशुलाई पठाउनु भएको लागि उहाँलाई पनि धन्यवाद दिउँ। त्यो महान ईसा मसीहलाई, उहाँले चढाउनु भएको बलिदानको निम्ति पनि हामी धन्यवाद दिउँ र हामी एकले अर्कालाई धन्यवाद र खुसी व्यक्त गर्ने जीवनशैली अपनाऊ। मसीहको बारेमा अझ बढी जानकारी चाहने, कुलदुलहरू मेटाउने तपाईँका कुनै पनि प्रतिक्रियाहरू भएमा हामीलाई यस ठेगानामा पत्रचार गर्न नबिर्सनुहोला। हाम्रो कार्यक्रमको ठेगाना हो, कार्यक्रम मसीहको कथा, पोस्टबक्स नम्बर 320, पोखरा, कास्की, नेपाल। इमेलको ठेगाना meroistory@gmail.com, त्यो थियो meroistory@gmail.com। हामीलाई एसएमएस गर्ने ठेगाना हो, तपाईँ आफ्नो मोबाइलको एसएमएस बक्समा गई TLM लेखेर टाइप गर्नुहोस् अनि स्पेस दिएर आफ्नो सन्देश लेखेर 3638 एसएमएस पठाउनुहोस्। त्यो थियो आफ्नो मोबाइलको मेसेज बक्समा जानुहोस् अनि TLM लेखेर स्पेस दिनुहोस्, त्यसपछि आफ्नो सन्देश लेखी 3638 हामीलाई एसएमएस गर्नुहोस्। श्रोतावृन्द, आज हामीले ती महान ईसा मसीहप्रति एउटा धन्यवादी बन्नुपर्ने एउटा कुरा सिकेका छौँ। ती 10 कुष्ठरोगीहरू जो निको भएका थिए, एउटा मात्रै धन्यवाद दिनलाई फर्कियो। आज हामीलाई भलाइ गर्नेहरूको निम्ति धन्यवाद दिन नभुलौँ। यस सन्देशका साथसाथ आजको कार्यक्रम अब सिद्धाउन लागेको छु र कार्यक्रमबाट बिदा हुनुभन्दा अगाडि खेमन सोती, जसले मलाई रेकर्डिङमा सहायता गर्दै हुनुहुन्छ, उहाँ लगायत मेरा नाटकीय प्रस्तुतिमा साथ दिने मित्र जोएल भुजेल, सुभाष प्रधान, आगमन अधिकारीलाई धन्यवाद दिँदै म पौलस पनि भोलि तपाईँको निम्ति कार्यक्रम मसीहको कथाको 38 भाग लिएर पुनः उपस्थित हुनेछु। तबसम्म हामी सबैलाई बिदा दिनुहोस्। तपाईँका पलहरू शुभ रहन्। नमस्ते।